यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारले पहिलो एक वर्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन वर्षका रूपमा केन्द्रित गर्ने बताउनु भएको छ। उहाँले मुलुकलाई सुशासनतर्फ अघि बढ़ाउन व्यतिथि हटाउने र भ्रष्टाचार निर्मूल गर्ने कार्यमा सरकार दृढ़ताका साथ लागेको बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा हिजो सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाबमा सरकारले कार्यकालको पहिलो वर्ष भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो। बैठकमा नेकपा एमाले दलका उपनेता पद्म अर्यालले सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री शाहले लिपुलेख र लिम्पियाधुरा सीमा समस्या सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अघि बढ़ाइएको जानकारी दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापनका बारेमा राख्नु भएको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागि परेको बताउनुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्नुहुँदै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अघि बढ़िरहेको बताउनुभयो। सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका संचालकहरूबाटै उठाइएको पैसा पीड़ितलाई फिर्ता गरिएको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी राख्नु भएको जिज्ञासामा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्थामा नभएको बताउनुभयो। अहिले नै देशभर विद्युतीय चुलोबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने अवस्था रहेकाले त्यसलाई व्यवस्थित बनाउनै सरकारले कर लिन थालेको जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले विद्युत प्राधिकरणको क्षमता विकास गर्न सरकारलाई पैसा चाहिएको र त्यसैका लागि विद्युतमा 5% भ्याट लगाइएको बताउनुभयो। त्यस्तै भदौ 23 र 24 गतेको घटनाका सम्बन्धमा गौरीबहादुर कार्की आयोग र राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कानूनका सम्बन्धमा नेपाली कांग्रेसका नेता अर्जुन नरसिम्ह केसीको जिज्ञासामा प्रधानमन्त्री शाहले सबै प्रतिवेदनहरूको अध्ययन भइरहेको र क्रमशः कार्यान्वयनमा जाने जानकारी दिनुभयो। यसअघि प्रधानमन्त्री शाह बैठकमा आकस्मिक रूपमा सांसदहरूसँग प्रश्नोत्तरका लागि रोस्टममा पुग्नु भएपछि संसदमा केही बेर अन्यलपूर्ण अवस्था देखिएको थियो। प्रधानमन्त्री शाह रोस्टममा पुग्नासाथ सभामुख डोलप्रसाद अर्यालले दलगत रूपमा प्रश्न राख्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई समय उपलब्ध गराउनु भएपछि सांसदहरू युवराज दुलाल र ऐन महरले आपत्ति गर्नुभयो। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिम्ह केसीले प्रश्न राख्ने क्रममा समेत प्रधानमन्त्री शाहले आकस्मिक रूपमा समय लिएर प्रश्नोत्तर गर्न सक्ने भए पनि नियमावली अनुसार पुनः प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्नुभयो। दलहरूले संसद नियमावलीको व्यवस्था अनुसार नै प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने माग गर्नुभयो। सीमा समस्या सम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति थप स्पष्ट पार्न पनि सांसदहरूले आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिएर संसदबाट बाहिरिनु भएपछि प्रतिपक्षी दलहरूले संसदमा असन्तुष्टि जनाएका थिए। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा हिजो व्यक्त गर्नुभएको विषयमा संचार माध्यमबाट सोधिएका प्रश्नहरूबारे परराष्ट्र मन्त्रालयले हिजै स्पष्ट पारेको छ। नेपाली भूमि लिपुलेख हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको भन्ने विषयमा नेपाल सरकारको आधिकारिक धारणा 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाब भारत सरकारबाट कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। हालको नेपालको अन्तर्राष्ट्रिय सीमा सन् 1816 सुगौली सन्धिद्वारा स्थापित र निर्देशित रहेको परराष्ट्रले स्पष्ट पारेको छ। नेपाल भारत सीमा अन्तर्गत सुस्ता र लिम्पियाधुरा लिपुलेख तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानमा क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकार तथा 10 गजा अतिक्रमणका समस्याहरू विद्यमान रहेको परराष्ट्रले जनाएको छ। यसै सन्दर्भमा प्रधानमन्त्री शाहले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयले प्रष्ट पारेको छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा फिक्स बााउण्ड्री प्रिन्सिपल अवलम्बन गरेका कारण सीमा वारपारको जग्गा भोगाधिकार भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती तथा बसोबास गर्ने अवस्था सिर्जना भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विधेयक नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभएको छ। यसअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाको हिजोको बैठकबाट यी दुवै विधेयक स्वीकृत भएका थिए। अर्थमन्त्री डा स्वर्णी मगले आगामी आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित बजेट सम्बन्धी पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षहरूमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस भएको तर यसपटक त्यस्तो अवस्था नभएको उहाँले बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले बजेट महत्वाकांक्षी समेत नभई वांछित सीमाभित्रै आएको जानकारी दिनुभयो। अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रत्यक्षित जीडीपी अर्थात कुल गृहस्थ उत्पादनको सापेक्षतामा 28.5% मात्रै रहेको बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले सन् 2015 भूकम्पपछि बजेटको आकार बढ़न थालेको उल्लेख गर्नुहुँदै भूकम्प अगाडिको बजेटको आकार कुल ग्रास्त उत्पादनको तुलनामा औसतमा 25-29% र वास्तविक खर्च 22-25% रहेकोमा भूकम्पपछि बजेटको आकार बढ़दै गएको र कुनै वर्ष कुल ग्रास्त उत्पादनको तुलनामा बजेटको आकार 37%सम्म पुगेको जानकारी दिनुभयो। बजेटमा विद्युत पूर्वाधार निर्माणका लागि विद्युतमा कर लगाइएको अर्थमन्त्री डा वाग्लेले स्पष्ट पार्नुभयो। बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको उहाँले बताउनुभयो। अर्थमन्त्री डा वाग्लेले बजेटलाई 25-30% दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयन योग्य बनाउने प्रयास सरकारले गरेको पनि बताउनुभयो। वृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार स्थानीय रोजगारी प्रवर्धन गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न शहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु लुम्बिनी सांस्कृतिक रामग्राम तथा देवदह नगरपालिकाहरूबीच सम्झौता गरिएको छ। विश्व बैंकले वृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि करिब 85 मिलियन अमेरिकी डलर अर्थात 12.66 अर्ब रूपियाँ नेपाली रकम बराबरको ऋण सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। 5 वर्ष सञ्चालन हुने परियोजना अन्तर्गत प्रत्येक नगरपालिकामा 46 करोड़ बराबरको लगानी गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ। अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नु भएको छ। नेपाल स्थित अमेरिकी दूतावासले हिजो आयोजना गरेको द एसेन्ट समिटमा उपविदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नवप्रवर्तन पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ़ पार्नुपर्ने बताउनुभयो। उहाँले अमेरिकी कम्पनीहरूले विकास गरेको सुरक्षा प्रणाली संचार उपकरण ड्रोन प्रविधि तथा अभियान व्यवस्थापन सम्बन्धी आधुनिक प्रविधि हिमाली पर्यटन क्षेत्रका लागि उपयोगी रहने आफूहरूको विश्वास रहेको बताउनुभयो। मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिनमा धार्मिक पर्यटकको आगमन तीव्र भएको छ। औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकोमा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढ़ीले मन्दिर दर्शन गरेका छन्। मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल समय भए पनि विगत वर्षको तुलनामा यस वर्ष भक्तजनहरूको वृद्धि उल्लेख्य भएको छ। छिमेकी मुलुक भारतमा समेत गर्मी अत्यधिक बढ़ेपछि शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकहरूको संख्या पनि बढ़ेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले जानकारी दिनुभयो। नेपालमा पनि 4 दिन लगातारको सार्वजनिक विदा परेका सन्दर्भमा मुक्तिनाथमा नेपाली दर्शनार्थी पर्यटकहरूको संख्या उच्च वृद्धि भएको व्यवस्थापक भूषालले बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था स्थिर रहेको मेडिसिटी अस्पतालले जनाएको छ। अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन हिजो साँझ अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। अस्पतालले उहाँमा निमोनिया संक्रमण देखिएको र दुई तीन दिन अझै अस्पतालमै राखी उपचार गर्नुपर्ने पनि जानकारी दिएको छ। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा सद्भावना पार्टीका नेता अनिल कुमार झालाई मनोनयन गरेको छ। उहाँ यसअघि नै कांग्रेस प्रवेश गरिसक्नु भएको थियो। चालू आर्थिक वर्षको यही जेठ 6 गतेसम्म विभिन्न संचार माध्यममा सत्यता नभएका 176 समाचार प्रकाशन भएको भनी प्रेस काउन्सिलमा उजुरी परेको छ। सम्पादक समाज नेपालले हिजो आयोजना गरेको नागरिकको अपेक्षा जिम्मेवार पत्रकारिता विषयक अन्तर्क्रिया कार्यक्रममा त्यसबारे जानकारी दिएको हो। काउन्सिलमा दर्ता भएका उजुरी मध्ये दोस्रो सबैभन्दा बढ़ी मानहानी सम्बन्धी रहेका छन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।